यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संयुक्त अधिराज्यकी महारानीलाई टेलिफोन गरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्ध लड्न सम्पूर्ण विश्व एक हुनुपर्नेमा जोड़। कोरोना भाइरस संक्रमित भई उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लाभको कामना। कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरू सबैमा कन्ट्याक्ट ट्रेसिङ सकिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। 77 जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी स्थापना। खुला सीमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोरोना संक्रमणको जोखिम बढ़ेपछि सरकारद्वारा दक्षिणी सीमानाकामा थप कड़ाई। कोरोना भाइरसका कारण विश्व श्रम बजारमा 6.7% श्रमिकको रोजगारी कटौती भएको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्क। कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म 1.88 अर्ब रूपियाँ संकलन। र जापानद्वारा कोरोनाको प्रभाव कम गर्न 10 खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा। अमेरिकाको चेतावनीपछि औषधि निर्यात रोक गर्ने निर्णयबाट भारत पछि हट्यो। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयलाई आज अपरान्ह टेलिफोन सम्पर्क गर्नुभई कोरोना भाइरस संक्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपाल बेलायत बीच विद्यमान करिब 200 वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्ध लड्न सम्पूर्ण विश्व एक हुनुपर्ने आवश्यकतामा जोड़ दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचार पद्धतिलाई व्यवस्थित बनाउन आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि कार्यविधि निर्माण गरेको जनाएको छ। आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले व्यक्तिगत सुरक्षा उपकरण पीपीई, संक्रमण रोकथाम तथा नियन्त्रण, कोरोना उपचार, संक्रमितको निदान भए सब व्यवस्थापन लगायत कार्यका लागि आवश्यक कार्यविधि बनाइएको जानकारी दिनुभयो।
क्वारेन्टाइनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न यो क्वारेन्टाइनको निर्देशिका जारी भएको छ। यो अलि पहिले जारी भएको हो। आज मैले केही त्यसलाई मैले परिमार्जन गरेर केही कुराहरू योसँग भएका राख्न चाहन्छु। संक्रमण रोकथामको लागि आवश्यक पर्ने इन्फेक्सन प्रिभेन्सन कन्ट्रोलको कार्यविधि तयार भएको छ, लागू भएको छ। त्यसै गरी पीपीईको प्रयोगको लागि कार्यविधि हामीले राखेका छौं, बनाएका छौं। यो सबै वेबसाइटमा यहाँहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरी सम्भावित र COVID-19 संक्रमित बिरामीहरूको उपचार व्यवस्थापन गर्नको निम्ति पनि कार्यविधि बनेको छ। त्यसै गरी यो COVID-19 संक्रमणको निदानका लागि जुन हामीले अहिले ऱ्यापिड डायग्नोस्टिक किटबाट टेस्ट गरिरहेका छौं, त्यो र पीसीआर प्रविधिबाट, दुवै प्रविधिबाट कसरी गर्ने, अहिले जुन हामीले शुरूआत गर्यौं अस्तिको यो मन्त्री परिषदको निर्णय अनुसार, हामीले चैत महिनामा आएका विदेशबाट आएका नागरिकहरू र 3 जिल्ला बागलुङ, कञ्चनपुर र कैलालीकामा रहेका क्वारेन्टाइनमा रहेका व्यक्तिहरू र बागलुङको संक्रमितको वरपरका व्यक्तिहरूलाई जुन गर्ने भनेर निर्णय भएको छ, त्यसको लागि कसरी गर्ने भनेर हामीले कार्यविधि तयार गरेर हिजोदेखि काम शुरू भइसकेको अवस्था छ। संक्रमितको निधन भएमा कसरी सब व्यवस्थापन गर्ने, त्यसको पनि कार्यविधि तयार भइसकेको छ।
प्रवक्ता डाक्टर देवकोटाले कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरू सबैमा कन्ट्याक्ट ट्रेसिङको काम सकिएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर देवकोटाले हालसम्म 2366 नमूना परीक्षण भएको जानकारी पनि दिनुभयो। उहाँले कोरोना संक्रमित बिरामी पत्ता लगाउन सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा नमूना संकलनको दायरा बढ़ाएको जानकारी दिनुभयो।
कैलाली र कञ्चनपुरमा परिचालित हाम्रो टोलीले 198 नमूना संकलन गरेको छ र यो नमूनाहरू दुवै किसिमको छन्, एउटा ऱ्यापिड किटबाट र अर्को स्वाबको नमूना पनि लिएको अवस्था छ। त्यसै गरी हिजो मात्र अछाम, जुम्ला र सुर्खेत लगायतका जिल्लाहरूबाट 802 स्वाबका नमूनाहरू संकलन भएका छन् पीसीआर टेस्टको लागि हुने नमूनाहरू, र ती नमूनाहरू काठमाडौँ ल्याइसकिएको छ। त्यसै गरी दिपायलमा आज बिहानदेखि टोली नमूना संकलनको कार्यमा छ र 300+ नमूना संकलन गर्ने लक्ष्य छ। यसरी काठमाडौँ र काठमाडौँ उपत्यका बाहिरमा हामीले नमूना संकलनलाई तीव्र पारेका छौं।
छिटो विधिबाट नमूना परीक्षण गर्ने लक्ष्यका साथ कैलाली र कञ्चनपुरमा उपकरण सहित खटिएको टोलीले हालसम्म 198 स्वाबको नमूना संकलन गरेको अछाम जुम्ला र सुर्खेतमा 802 स्वाब संकलन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा 12 र उपत्यका बाहिर 122 गरी कुल 134 आइसोलेसनमा राखेर उपचार भइरहेको पनि जनाएको छ। हाल देशभर 8,580 व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। यसैबीच मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न 77 जिल्लामा COVID-19 क्राइसिस म्यानेजमेन्ट सेन्टर CCMC स्थापना गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले देशभरि नै COVID-19 रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराउनुभयो। यसअघि केन्द्रीय स्तरमा COVID-19 CCMC स्थापना गरिएको थियो। सरकारले स्थापना गरेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब 2 अर्ब रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार आजसम्म 1,88,29,00,000 रूपियाँ कोषमा जम्मा भएको छ। उहाँका अनुसार आज मात्र 2,71,00,000 रूपियाँ कोषमा जम्मा भएको हो। खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोरोना भाइरसको उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाई गरेको छ। गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्न सक्ने सम्भावित गोरेटो बाटोलाई समेत ध्यानमा राखेर सशस्त्र प्रहरी बलको थप टोली खटाइएको जानकारी दिनुभएको छ। गृहमन्त्री थापाका अनुसार दक्षिणी नाकाको सुरक्षालाई ध्यानमा राखी सीमा सुरक्षालाई अझै बढ़ी कडाई गर्न सशस्त्र प्रहरीलाई सुरक्षाको जिम्मा दिएको छ। सबै निकाय गरेर सीमा क्षेत्रमा 11,000 सुरक्षा फोर्स खटाइएको र अझै 3,000-4,000 फोर्स थप्ने क्रममा सरकार रहेको छ। प्रारम्भिक चरणमा दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीका मात्रै 2,270 जनाको थप फोर्स थपिएको छ। यसअघि 3,000 सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएका थिए। पहिले करिब 16-17 किलोमिटर दूरीमा रहेको सीमा निगरानी चौकी रहेकोमा थप फोर्स सञ्चालन गरेसँगै बढ़ीमा हरेक 2 किलोमिटरको दूरीमा चौकी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीण कुमार श्रेष्ठले जानकारी दिनुभयो। फोर्स थपिएसँगै अहिले भारतीय सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायीसहित सुरक्षा निगरानी चौकी 901 पुगेको छ। नेपाल भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र भारतीय एसएसबी फोर्सको समन्वयमा दोहोरो आई कन्ट्याक्ट गस्ती शुरू भएपछि दुईतर्फी आवजाव ठप्प भएको छ। लकडाउनको समयमा खुला सीमा क्षेत्रबाट लुकीछिपी केही व्यक्तिहरू आवजाव गरिरहेकाले आई कन्ट्याक्ट गस्ती गरिएको हो। वीरगंजबाट हाम्रा संवाददाता ध्रुव अधिकारीको यो रिपोर्ट।
नेपाल भारत सीमा क्षेत्रमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसपी फोर्सको समन्वयमा दोहोरो आई कन्ट्याक्ट गस्ती शुरू भएपछि दुईतर्फी आवत जावत ठप्प भएको छ। बारा पर्सा लगायत प्रदेश नम्बर 2 विभिन्न ग्रामीण नाकाहरू तथा सुनसान बस्ती खोलाहरूको प्रयोग गरेर भारतबाट नेपाल आउने तथा नेपालबाट भारत जाने क्रम नरोकिएपछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कड़ा बनाएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरीले 9 बीओपी थप गर्दै आई कन्ट्याक्ट गस्ती शुरू गरेको बताउनुहुन्छ सशस्त्र प्रहरी बल 13 गण पर्साका गणपति दिपेन्द्र कुवर।
आई कन्ट्याक्टमा ड्युटी छ, हाम्रो चाहिँ बोर्डरमै आएर चाहिँ उसले पनि गस्ती गरिरहेको छ, अनि त्यही गरी हामीले चाहिँ यतापट्टि चाहिँ उतापट्टिको इन्डियन यता आएको चाहिँ पायो भने एसएसबीलाई जिम्मा लाग्छ, उसले पायो भने हामीलाई जिम्मा बाहिर।
भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा सशस्त्र प्रहरीको चेकपोस्ट थप गरिएको र अहिले लकडाउनको समयमा अटेरी गर्ने, सवारी साधन चलाउने र घरबाट जथाभावी निस्कनेलाई कारवाही समेत गरिएको छ। पर्साका प्रमुख जिल्लाधिकारी विष्णु कुमार कार्की:
अटेरी गर्नेलाई हामीले अब कारवाही गरेका छौँ। हामीले त्यस्ता सवारी साधनलाई नियन्त्रण लिएर हामीले तिनीहरूलाई जरिवाना गर्दै हामीले अब आइन्दा यसो नगर्ने भनेर छोडेका छौँ, र जो भिडभाडमा हिँडेका छन् तिनीहरूलाई प्रहरी प्रशासनले सम्झाउने, बुझाउने र भएन भनेदेखि नियन्त्रणमा पनि लिने गरेका छौँ।
लकडाउनको समयमा समेत भारतबाट दैनिक आपूर्तिका सामानहरू नियमित रूपमा आइरहेका छन्। औषधि र औषधिजन्य कच्चा पदार्थको आयातमा कुनै समस्या नरहेको दावी गर्दै पुनः पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की:
औषधिजन्य कच्चा पदार्थ रोकिएको छैन।
लकडाउनको समयमा खुल्ला सीमामा लुकीछिपी भइरहेको अनधिकृत व्यक्तिहरूको प्रवेशले सीमा क्षेत्रमा त्रासको वातावरण बढ्दै गएको र यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी, प्रशासन, सेना सक्रिय हुनका साथै आम नागरिक समाज समेत सजग हुनुपर्ने देखिएको छ। रेडियो नेपालका लागि ध्रुव अधिकारी, वीरगंज।
छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमा थप सतर्कता अपनाइएको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो। मानिसको बढ़ी भीड़भाड़ हुने स्थानमा तथा प्रमुख व्यापारिक केन्द्रमा व्यापक रूपमा प्रहरी परिचालन सहित माइकबाट सूचना समेत प्रभाव थालिएको डोटीका प्रमुख जिल्लाधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उड़ान भएका छन्। चैत 10 देखि आज 26 गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले 19 अन्तर्राष्ट्रिय उड़ान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यी सबै उड़ान चार्टर र केही कार्गो उड़ान हुन्। प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले लकडाउनको अवधिमा 19 अन्तर्राष्ट्रिय उड़ानबाट 3,000 भन्दा बढ़ी विदेशी स्वदेश फर्किएको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठन आयोलोले करिब कोरोना भाइरसको कारण विश्वव्यापी रूपमा श्रमिकहरूको रोजगारी र कार्य समयमा 6.7% कटौती भएको जनाएको छ। आईएलओले जारी गरेको वर्ल्ड अफ वर्क नामक दोस्रो अध्ययन प्रतिवेदनले विगत 2 महिनामा विश्वका 19,50,00,000 पूर्णकालीन श्रमिकहरूको कार्य समयमा कटौती भएको जनाएको हो। अध्ययन प्रतिवेदनले अरब मुलुकका 50,00,000 श्रमिकहरूको कार्य समयमा 8.1% कटौती हुने प्रक्षेपण पनि गरेको छ। त्यसैगरी प्रतिवेदनले युरोपका 1,20,00,000 कामदारहरूको कार्य समय 7.8%, एसिया तथा प्रशान्त क्षेत्रका 12,50,00,000 पूर्णकालीन कामदारहरूको कार्य समय 7.2% घटेको जनाएको छ। अध्ययन प्रतिवेदनले कोरोना भाइरसको प्रभावका कारण होटल, लज, खाना सेवा, उत्पादन, खुद्रा व्यापार र प्रशासन जस्ता क्षेत्र बढ़ी जोखिममा परेको समेत उल्लेख गरेको छ। प्रतिवेदनले विश्वका 3,30,00,000,000 श्रमिकहरू मध्ये 5 जनामा 4 जना श्रमिक आंशिक र पूर्णकालीन काम बन्द हुँदा समस्यामा परेको जनाएको छ। अध्ययनले हाल 1,25,00,000,000 कामदारहरू उच्च जोखिम क्षेत्रमा रोजगार रहेको र उनीहरूको पारिश्रमिक र कार्य समयमा कटौती भएको जनाएको छ। नेपाल आयल निगमले आगामी आइतबारदेखि भरि ग्यास सिलिण्डर बिक्री वितरण गर्ने जनाएको छ। निगम संचालक समितिको आज बसेको बैठकले भरि सिलिण्डर ग्यास बिक्री वितरण खुल्ला गर्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो। बैठकले भोलिबाट ग्यास उद्योगहरूलाई सिलिण्डरमा पूरै ग्यास भर्न अनुमति दिने तर त्यसभन्दा पहिले चैत्र 30 गतेसम्म हाल प्रचलनमा रहेका आधा सिलिण्डर सबै बिक्री गरिसक्नुपर्ने उहाँले बताउनुभयो। हाल बजारमा भारतबाट ग्यास पर्याप्त आएको र ग्यास बोकेर आएका बुलेटहरू उद्योगका बुलेट हरूमा ग्यास खन्याउन नपाएका कारण रोकिनुपर्ने अवस्था आएकाले सिलिण्डरमा पूरै ग्यास भर्न अनुमति दिने निर्णय भएको निगमले जनाएको छ। सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सेनिटाइजर उत्पादन गरी बिक्री वितरण शुरू गरेको छ। कोरोना रोकथाममा प्रयोग हुने सेनिटाइजर स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरेर बजारमा बिक्री वितरण गर्दै आएको नेपाल औषधि लिमिटेडले जनाएको छ। कम्पनीले उखु उद्योगहरूसँग अल्कोहल किनेर जर्मन प्रविधिको प्रयोग गरी सेनिटाइजर उत्पादन गरेको हो। दैनिक 100 ml 20,000 बोतल र लिटरमा समेत सेनिटाइजर उत्पादन गरिरहेको कम्पनीका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यले बताउनुभयो। 100 ml सेनिटाइजरको अधिकतम खुद्रा मूल्य प्रति बोतल 175 रूपियाँ र थोक मूल्य 150 रूपियाँ तथा 1 लिटरको 1,550 बिक्री गरिरहेको पनि कम्पनीले जनाएको छ। कम्पनीले उत्पादन गरेको सेनिटाइजरमा विश्व स्वास्थ्य संगठन WHO को मापदण्ड अनुसार 80% अल्कोहल प्रयोग गरिएको महाप्रबन्धक बज्राचार्यले बताउनुभयो। आध्यात्मिक तथा आयुर्वेद क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूले कोरोना भाइरसको प्रकोपबाट मुक्ति पाउनका लागि सरकारले घोषणा गरेको लकडाउन पूर्ण पालना गर्न सबैलाई आह्वान गर्नुभएको छ। रेडियो नेपालसँग कुराकानी गर्दै उहाँहरूले मनैदेखि शान्त हुन, कसैसँग वैरभाव नराखी सकारात्मक सोच्न, परिवारसँगको मिलनलाई ठूलो अवसरका रूपमा लिन पनि सुझाव दिनुभएको छ। सहकर्मी नवराज लम्सालको यो रिपोर्ट।
91 वर्षका एकजना वैद्य दिव्य भक्त प्रधानाङ्ग 75 वर्षदेखि घरेलु आयुर्वेदिक औषधि उत्पादन र उपचार कार्यमा संलग्न हुनुहुन्छ। उहाँको अनुभवमा शरीरका विकार र खानपानको असावधानी रोगको कारण हो। ती सबै कुराबाट बच्न सके कोरोना मात्र होइन अन्य रोगहरूबाट पनि सुरक्षित रहन सकिन्छ।
तोरीको तेल भनेर बनाउँछ, मैले पनि झुक्काएर फसा कुरा गरेर तोरीको के को घाँसको तेल बनाएर खुवाइराखेको छ, खाइराखेको छ, केरामा फाउने चिज खुवाइराखेको छ, असल घिउ भने आधा चाहिँ दाल मिसाएर भएको छ अनि रोग कसरी कसो लाग्यो नि त अहिले जे पायो खान्छ रोग लाग्यो औषधि पनि सुनुक छोड्यो
यी सबै चिजका लागि अब गर्नुपर्छ चाहिँ के
गर्नुपर्ने के पटपटेमा रहनु सक्छ सब नेपाली जनता दाजुभाइलाई म गिन्ती गर्छु कि खानेकुरा जथाभावी बिखालु चिज त्यो नगर्ने पटमा रहने अनि रहेपछि रोग लाग्दैन त्यो जथाभावी खाएर कुपट्टी चिज सेवन गरेपछि औषधि पनि छुट्दैन
संसार आज त्रासमा छ र असाध्य रोग जस्तो देखिएको कोरोना विरुद्ध एक भएर लडिरहेको छ सरकारले लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेर नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ यो आग्रहपछि नेपालीहरू घर घरमै छन् र घरकै चौकिल्लाभित्र रहेर दैनिकी चलाइरहेका छन् यही दैनिकीलाई एउटा अपूर्व अवसर ठान्ने सुझाव छ आध्यात्मिक साधकहरूको सबैप्रतिको क्षमाभाव र प्रेमले जीवन नयाँ हुने भनाइ छ डाक्टर विकासानन्द योगीको
परिवारप्रति या कोही साथी भाइप्रति हाम्रो द्वेष छ घृणा छ यो मान्छे उस्तो छ यस्तो छ भन्ने हामी सबै मान्छेमा कोही न कोही प्रति द्वेष छ यो द्वेष भावले इम्युन सिस्टमलाई डाउन गर अनि कोरोना सक्रिय भइदिन्छ कारण यो बेला सबैलाई क्षमा गर्ने समय हो सबैलाई माया गर्ने समय हो र सबै प्रति समभाव राख्ने समय पनि हो र यसरी हामीले नयाँ जीवन चाहिँ सुरु गर्न सक्छौ
भन्न सजिलो छ शान्त रहने भन्न सजिलो छ सबैलाई माया गर्ने र क्षमा दिने तर कसरी बाहिर बाहिर मात्र हेर्ने र भागदौडमा जीवन खोज्ने बानी परेको वर्तमानको खोला आफूभित्र अन्तरतिर कसरी फर्काउने त यस्तो सुझाव छ डाक्टर चिन्तामणि योगीको
तेस्रो आँखा ज्ञानको आँखा चेतनाको आँखा दिव्यताको आँखा त्यो अध्यात्मको आँखा जहाँ त्यो आँखा खुलिसकेपछि हरेक प्रकारको दूरी हराउँछ हरेक प्रकारको भय हराउँछ वैमनस्य हराउँछ शत्रुता हराउँछ ईर्ष्या हराउँछ द्वेष हराउँछ मै ठुलो हुँ मै जान्ने हुँ मै शक्तिशाली हुँ मलाई कसैले केही गर्न सक्दैन भन्ने जुन त्यो तुच्छ मिथ्या अभिमान छ त्यो हराउँछ त्यो तेस्रो आँखा खोलेर मान्छे शून्यतामा दिव्यतामा त्यो सन्तुलनमा त्यो शीतलतामा त्यो सहजतामा पुग्नै पर्छ र अहिले सायद मलाई लाग्छ यो कोरोनाले हामीलाई प्रकारान्तरले त्यही शिक्षा दिएको
समय बिताउन कठिन भएको धेरैको धारणा छ विफुर्सदीको चक्रले फनफनी घुमाएको जिन्दगीलाई फेरि अकस्मात आएको यो फुर्सदीले पनि सजिलो हुन भने दिएको छैन फुर्सद आफैमा मौका अवसर हो तर कतिपय त्यो अवसरको सदुपयोगमै पनि अलमल देखिन्छन् उपाय के छ त स्वामी आनन्द अरुण
अलिकति साधना गर्नु पर्यो राम्रो साहित्य पढ्नु पर्यो राम्रो संगीत सुन्नु पर्यो म भन्छु घरैमा अलिकति प्राणायाम गरौँ अलिकति व्यायाम गरौँ केही नभए आफै जोगिङ गरौँ घरैमा अलिकति जोगिङ गरौँ केही एक्सरसाइज गरौँ सब परिवारसँग बसेर त्यो मिठो कुराहरू गरौँ मिलेर खाना पकाउँ घर सफा गरौँ किताब पढौँ यसरी उपयोग गरौँ
भनिन्छ जीवनको उद्देश्य कुनै सार्थकतामा निर्भर गर्दछ अहिलेको उद्देश्य कोरोना संक्रमणबाट आफू सुरक्षित रहनु र आफ्नो परिवार समाज र देशलाई सुरक्षित राख्नु हो तर यी सबै कुराको शुरूआत आफैबाट हुन जरूरी छ त्यतिखेर शान्त रहनु सकारात्मक र सृजनात्मक कर्मले जीवनमा ऊर्जा थप्नु लकडाउन अर्थात बन्दाबन्दीको पूर्ण परिपालना गर्नु नै विकल्पहीन विकल्प हो नवराज लम्साल रेड नेपाल काठमाडौँ
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन
के हो भाइ मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो आधी घन्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई के तरिका हो यो
तर अपलोड भइ नै रहेछ 20 मिनट हुन लाग्यो फाइल एटेज हुन लाग्यो 40% मात्र भएको छ
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ
यति फास्ट कसरी
काम राम्रो गरेर मात्र हुँदैन गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ
केही भन्न खोजेको हो भाइ
ए होइन थ्याङ्क यू सर 4G लागि
थ्याङ्क्स मलाई होइन नेपाल टेलिकमलाई देऊ
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ अब बाँकी समाचार राष्ट्रिय योजना आयोगले कोरोना भाइरसको कारण मुलुकको समग्र अर्थतन्त्रमा परेको प्रभावका बारेमा अध्ययन गर्ने भएको छ अध्ययनका लागि योजना आयोगले आन्तरिक रूपमा तथा सरकारका अन्य निकायहरूसँग परामर्श एवं छलफल अघि बढ़ाएको योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कर्णेलले जानकारी दिनुभयो मुलुकको योजना बजेट तथा मौद्रिक नीति लगायतले अघि सारेका वार्षिक लक्ष्यहरूको कार्यान्वयनमा कोरोनाको प्रभावले परेको असरका बारेमा आयोगले अध्ययन गर्न आवश्यक ठानी अर्थ मन्त्रालय र उच्चस्तरीय समन्वय समिति लगायतका निकायहरूसँग छलफल गरेको पनि उहाँले जानकारी दिनुभयो कोरोना भाइरस परीक्षणका लागि अछाममा दुई दिनको अवधिमा 226 जनाको स्वाब संकलन गरिएको छ नेपाली सेनाको हेलिकप्टर सहित अछाम पुगेको स्वास्थ्यकर्मीको टोलीले सदरमुकाम मंगलसेन बयालपाटा अस्पताल र कमल बजारमा गरी 197 जना पुरूष र 29 जना महिलाको स्वाब संकलन गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कार्यवाही गरेको छ। पोखरामा संचालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकाले चालक समेतलाई नियन्त्रणमा लिई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो। लकडाउनका कारण प्रभावित परिवारलाई मोरङको स्थानीय तहहरूले राहत वितरण गर्न थालेका छन्। विराटनगर महानगरपालिका सहित मोरङ जिल्लाका 17 स्थानीय तहले गरीब विपन्न असहाय तथा अशक्त परिवारलाई राहत वितरण गरेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
लकडाउनका कारण प्रभावित परिवारलाई मोरङका स्थानीय तहहरूले राहत वितरण गर्न शुरू गरेका छन्। विराटनगर महानगरपालिका सहित मोरङ जिल्लाका 17 स्थानीय तहहरूले गरीब विपन्न तथा असहाय परिवारलाई राहत वितरण गर्न थालेका हुन्। बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी,
चारजना परिवार सम्मको लागि 15 केजी चामल लगायतको प्याकेट छ, चार भन्दा माथिलाई 25 केजी लगायत अरू सामग्री दाल नुन साबुन लगायतको छ र यो दुईटा प्याकेजको मोडलमा राहत वितरण कार्यक्रम शुरू भयो।
यसै गरी सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिव ढकालले पनि घर घरमा गएर असहाय तथा अशक्त परिवारलाई राहत वितरण गरिरहेको बताउनुभयो।
अपाङ्गता भएका व्यक्तिहरू, असहाय व्यक्तिहरू, ताराबिन ज्येष्ठ नागरिकहरूलाई पहिलो चरणमा राहत दिने भनेर हामीले प्रतिवटा 150 प्याकेटको दरले 12 वडामा हामीले चाहिँ राहतका सामग्रीहरू वितरण भइसकेको अवस्था छ।
पहिलो चरणमा क्वारेन्टाइनका लागि पूर्वाधार निर्माण गरेका स्थानीय तहहरूले अहिले राहत वितरण कार्यलाई तीव्रता दिएका छन्। स्थानीय तहहरूले लगत संकलन गरेर अति विपन्न परिवारलाई राहत वितरण गरिरहेको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो।
मोरङ जिल्ला स्थित सम्पूर्ण स्थानीय तहहरूले वितरण गरेको राहतको विवरण चाहिँ हरेक दिन हामी संकलन गर्छौँ। यहाँ जिल्ला प्रशासन कार्यालयबाट एकीकृत त्यसको विवरण तयार गरेर गृह मन्त्रालयमा रिपोर्टिङ गरिराखेका हुन्छौँ। हिजोसम्म चामल 298,466 केजी, दाल 30,739 केजी, आलु 11,752 केजी, नुन 23,610 केजी, तेल 16,699 लिटर र साबुन 28,340 थान वितरण गरेको विवरण अहिलेसम्म प्राप्त भएको छ।
स्थानीय तहहरूसँगै मोरङका युवाहरूले समूह बनाएर राहत वितरण गरिरहेका छन्। विराटनगरका सामाजिक अभियन्ता वासिम आलम,
नौ दिन हामीले 150 को दरले बिहान पैसा छौँ, बेलुका पनि हाम्रै एउटा युवाहरूको टोलीले भाउने काम गरेर छ, यो हामी युवाहरूको एउटा समूहले यो काम गरेर छ।
त्यस्तै विराटनगर महानगरपालिकाले 26,000 परिवारलाई राहत वितरण गर्ने जनाएको छ। महानगरपालिकाले 19 वडा कार्यालय तथा वडा विपद समिति मार्फत राजनीतिक दलको सहयोगमा राहत वितरण गर्ने कार्य समेत शुरू गरिसकेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
विश्वका 132 भन्दा बढी देशमा श्रम गर्न श्रम स्वीकृति लिएर 40 लाख बढी तथा अवैध बाटो भएर कयौं नेपाली वैदेशिक रोजगारीमा छन्। नेपाली पुगेका अधिकांश मुलुकमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिएको छ। विभिन्न मुलुकमा संक्रमणबाट नेपालीको पनि मृत्यु भएको छ भने कतिपय संक्रमित भएका छन्, जसका कारण नेपालको वार्षिक आमदानीको ठूलो हिस्सा ओगटेको विप्रेषणमा ठूलो धक्का लागेको छ भने विदेशमा रहेका नेपालीहरूको रोजगारी र भविष्य समेत अन्यलमा परेको स्वयं उनीहरूको अनुभव छ। यसैबीच वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरूको अवस्थाका बारे नियमित सम्पर्कमा रहेको र उनीहरूको स्वास्थ्य सुरक्षा तथा रोजगारीका विषयमा सरकार संवेदनशील रहेको सरकारले जनाएको छ। रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव,
मलेसियामा अहिलेसम्म जम्मा 1 मात्रै संक्रमित भएको देश छ, साउदी अरबमा 4 संक्रमित छ र ती 4 अस्पतालमा रहेको छ, कतारमा एउटा पनि संक्रमित छैन, कुवेतमा हाम्रो नेपाली भाइहरू 2 संक्रमित भएको छ र त्यो 2 क्वारेन्टाइनमा राखिएको छ, UAEमा 11 नेपालीहरू संक्रमित छन्, 9 चाहिँ अस्पतालमै छ, 2 निको भएर निस्किसकेको छ, अमानमा एउटा पनि संक्रमित छैन, बहराइनमा सबभन्दा बढी 12 संक्रमित छ, जहाँ हाम्रो संस्कृति नलिएर अध्ययनको लागि गएको छ, अध्ययन गर्दा गर्दै काम गर्दा रहेछन्, तिनीहरूको तथ्याङ्क हामीसँग हुँदैन, हामी सम्पर्कमा गर्दाखेरि पनि गाह्रो हुँदो रहेछ।
कतिपयको रोजगारी अब गुमेको अवस्था त्यहाँ देखिँदैछ, कतिपयको भविष्यका सन्दर्भमा उनीहरू चिन्तित छन्। रोगको संक्रमण फैलने क्रम बढ्दै गएको छ र यो परीक्षणको कुराहरूमा पनि नेपालीहरूको पहुँचको सन्दर्भ त्यहाँ कहीँ न कहीँ समस्या आएको छ खाडी मुलुकमा।
उहाँहरूलाई जानकारी के दिन चाहन्छु भने उनको परिवारमा जति व्यक्तिहरू चिन्तित छन् त्यसभन्दा बढी नेपाल सरकार पूर्ण रूपमा चिन्तित छन्। विदेशमा रहेका नेपालीहरूको बारेमा सामान्य राष्ट्रपति स्वयं पनि चासो राखेर कुराहरू गरिराख्नु भएको छ, प्रधानमन्त्रीजी गरिराख्नु भएको छ, हाम्रा सम्पूर्ण मेसिनरीहरू त्यसमा लागिरहेका छन्। म तपाईँलाई के विश्वास दिलाउन चाहन्छु भने वैदेशिक रोजगारमा गएका नेपालीहरू तालिनु पर्ने अहिले अवस्था छैन, किनभने कुनै पनि हालतमा अहिले उहाँहरूलाई लकडाउन भएको अवस्थामा बाहिरबाट हामी ल्यायौँ भने व्यवस्थापन गर्न गाह्रो हुन्छ, उहाँहरूलाई पनि गाह्रो हुन्छ, हामीलाई पनि गाह्रो हुन्छ। त्यसैले हामी उहाँहरूको जीवन सुरक्षित गर्ने, उहाँहरू जहाँ हुनुहुन्छ त्यही व्यवस्थापन गर्ने, अब जागिर खोसिने वा काममा नबस्ने अवस्था आउन सक्ने भनेर एउटा जुन अनुमान गरिरहेको छ त्यो नहोला। तर भए पनि एउटा कुरो म तपाईँ मार्फत जानकारी चाहिँ दिन चाहन्छु भने सन्तोषजी, हामी नेपालीहरू ठुलो छलाङ लगाउने कि भन्ने एउटा सोच पनि आएको छ। हामी समृद्ध नेपाल र सुखी नेपाली बनाउने परिकल्पनाका साथ अगाडि बढिरहेछौँ। मैले देखेको छु यहाँ लाखौं रोजगारीको अवसरहरू नेपालमा पनि छन्।
पछिल्लो मन्त्री परिषदको बैठकले यहाँलाई प्रदेश नम्बर 2 को समन्वय गर्ने सुपरिवेक्षण गर्ने जिम्मेवारी पनि दिएको छ, यो पछिल्लो 2 दिनमा कसरी अगाडि बढाउनु भएको छ?
म जिम्मेवारी पाउन साथ हरेक जिल्लाहरूमा सम्पर्क सुरु गरेको छु। 2 नम्बर प्रदेश सानो भूगोलमा ठूलो जनसंख्या रहिरहेको छ र त्यो एउटा संवेदनशील क्षेत्र हो, खुला बोर्डर भएकोले धेरै चुनौतीहरू पनि छ। लकडाउन भएको अवस्थामा विभिन्न किसिमका मेकानिजमहरू हामी व्यवस्थापन गरिरहेछौँ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राई यादव। नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य संघ मार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई 5,000 रूपियाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले देशभर रहेका 100 भन्दा बढ़ी जिल्ला नगर उद्योग वाणिज्य संघलाई प्रत्येकलाई 5,000 दरले रकम उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो। देशका जिल्ला तथा नगर संघ मार्फत स्थानीय स्तरमा खाद्यान्न मास्क लगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनी रकम पठाउने निर्णय गरिएको ढकालले बताउनुभयो। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा 3,131 परिवारलाई राहत वितरण गरिएको छ। दैनिक ज्यालादारी गरी बस्ने परिवारमा खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनुभयो। दिवंगत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तिमाल जात्रा यस वर्ष प्रभावित भएको छ। कोरोना भाइरसको संक्रमणबाट बस्न जारी लकडाउनका कारण जात्रा स्थगित गरिएको काठमाडौँ महानगरपालिका 6 का अध्यक्ष दिपेन्द्र कुमार लामाले जानकारी दिनुभयो। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि नै बौद्ध चैत्यमा आई दियो बाले दिवंगत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक विश्वास रहेको छ। बौद्ध चैत्यमा लामा गुरूले गर्ने पूजापाठ लगायत नित्य कर्म भने विधिपूर्वक सम्पन्न गरिएको वडाध्यक्ष लामाले बताउनुभयो। कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन लकडाउन जारी भएपछि ललितपुरको गोदावरी नगरपालिका 11 स्थित चापागाउँको प्रसिद्ध वज्रबाराही देवीको खड जात्रा स्थगन भएको छ। प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमा 2 दिनसम्म खड जात्रा मनाउने चलन रहेकोमा सम्बन्धित पुजारीबाट आफ्नो परम्परा जोगाउने गरी पूजाआजा गर्न आग्रह गरिएको वडाध्यक्ष निलबहादुर देसारले बताउनुभयो। लकडाउनका कारण दैनिक उपभोग्य सामान र इन्धन बाहेक अन्य सामानको आयातमा गिरावट आएका कारण वीरगंज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ। गत चैत 11 गतेदेखि घोषणा भएको लकडाउनको कारण विगत 15 दिन यता वीरगंज भन्सार कार्यालयले 70 करोड़को हाराहारीमा राजस्व असुली गरेको छ। विगतमा दैनिक औसतमा 51-52 करोड़को दरले राजस्व असुली गर्ने वीरगंज भन्सारमा लकडाउनको प्रभावले सामान आयात अवरूद्ध हुँदा राजस्व असुलीमा गिरावट आएको वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमणीले बताउनुभयो। इन्धन खाद्यान्न औषधि र औषधिजन्य कच्चा पदार्थ मात्रै अहिले जाँचपास हुने गरेको हुँदा राजस्व असुलीमा गिरावट आएको भन्सार अधिकृत सुकमणीले जानकारी दिनुभयो। नेपाल पुनर्विमा कम्पनीको साधारण शेयर आईपीओको आज बाँडफाँड भएको छ। कम्पनीको आईपीओमा आवेदन गरेका कुल 3,90,638 जना आवेदकलाई आज शेयर बाँडफाँड गरिएको हो। कम्पनीले केही दिन पहिले 1,60,00,00,000 रूपियाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो। कम्पनीको आईपीओमा 40 किता भन्दा कम आवेदन गरेका सबैलाई माग अनुसार नै शेयर उपलब्ध गराइएको छ। त्यस्तै कुल 50 किता भन्दा बढ़ी आवेदन गर्नेलाई न्यूनतम 40 किता शेयर पाएका छन्। यस्तै कुल 77,245 जनाले थप 10 किता शेयर पाएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना भाइरस विरूद्ध लड्न र अर्थतन्त्र खस्किनबाट जोगाउन झण्डै 10 खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री आबेले दोस्रो विश्वयुद्धपछि विश्वको अर्थतन्त्रले सबैभन्दा ठूलो चुनौतीको सामना गर्नु परेको भन्दै रोजगारी र मानव जीवन रक्षाका लागि राहत प्याकेजको घोषणा गरिएको बताउनु भएको छ। हिजो मात्रै राजधानी टोकियो र अन्य 6 शहरमा जापानी प्रधानमन्त्री आबेले संकटकाल घोषणा गर्नुभएको थियो। अमेरिकाले बदला लिने धम्की दिएपछि औषधि निर्यात रोक लगाउने निर्णयबाट भारत पछि हटेको छ। अमेरिकालाई कोरोना भाइरस विरूद्धको औषधि परीक्षण गर्न आवश्यक हाइड्रोक्सिक्लोरोक्वाइन र मलेरिया विरूद्धको औषधिको निर्यातमा रोक लगाए त्यसको जवाब भारतले पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी आएपछि आफ्नो निर्णयबाट भारत पछि हटेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन मार्फत ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 83,401 पुगेको छ भने संक्रमितको संख्या 14,47,000 नागेको छ। संक्रमित बन्दै 3,09,145 जना निको भई घर फर्किएका छन्। कोरोना भाइरस तीव्र रूपमा फैलिएको अमेरिकामा हिजो एकै दिन 1,800 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। यससँगै अमेरिकामा मृत्यु हुनेको संख्या 13,000 पुगेको छ भने संक्रमितको संख्या 4,00,000 नागेको छ। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको योगदान रोक्ने चेतावनी दिनुभएको छ। डब्ल्यूएचओले कोरोना भाइरस महामारीको अवस्थाबारे जानकारी दिन ढिलाइ गरेको र चीनमा मात्र केन्द्रित भएको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो। अब मौसम। आगामी 24 घण्टामा देशको पूर्वी मध्यका साथै पश्चिमी पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सामान्यतय सफा रहनेछ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.6 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संयुक्त अधिराज्यकी महारानीलाई टेलिफोन गरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्ध लड्न सम्पूर्ण विश्व एक हुनुपर्नेमा जोड़, कोरोना भाइरस संक्रमित भई उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लाभको कामना, कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरू सबैमा कन्ट्याक्ट ट्रेसिङ सकिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी, 77 जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी स्थापना, खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोरोना संक्रमणको जोखिम बढ़ेपछि सरकारद्वारा दक्षिणी सीमा नाकामा थप कड़ाई, कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म 1,88,00,00,000 रूपियाँ संकलन, कोरोना भाइरसका कारण विश्व श्रम बजारमा 6.7% श्रमिकको रोजगार कटौती भएको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्याङ्क र जापानद्वारा कोरोनाको प्रभाव कम गर्न 10 खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा, अमेरिकाको चेतावनीपछि औषधि निर्यात रोक गर्ने निर्णयबाट भारत पछि हट्यो। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।